أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. السلام عليكم ورحمة الله وبركاته. نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. رب يسر ولا تعسر وتمم بالخير. الرحيق مختوم. آج ہم شروع کریں گے غزوہ خیبر سے، اور اس میں ہم دیکھیں گے کہ بہت سارے ہمارے لیے سبق بھی ہیں اور لیسنز، یعنی مورلز اینڈ لیسنز فرام غزوہ او خیبر. اور آپ نے سوچ کے ساتھ سننا ہے کہ نبی صلی اللہ علیہ وسلم کی زندگی میں کتنے چیلنجز تھے. کتاب کے اعتبار سے پیج نمبر 497 ہے اردو کی بک کا، اگر آپ فالو کرنا چاہیں تو کر سکتے ہیں. غزوہ خیبر اور غزوہ وادی القرآن، یہ محرم کے مہینے میں سن 7 ہجری میں ہوا، اور اتفاق دیکھے کہ آج بھی محرم ہی ہے اور غالباً 5 تاریخ ہے محرم کی. اور ہم نے اس کا نام بہت سنا ہے، اور خاص طور پہ حضرت علی رضی اللہ تعالیٰ عنہ کے بارے میں اس کا تصور ہمارے ذہن میں آتا ہے. تو آئیے ذرا اس کو دیکھتے ہیں کہ اس میں ہمارے لیے کیا عمل کی چیزیں. خیبر مدینہ کے شمال میں تقریباً 100 میل کے فاصلے پر ایک بہت بڑا شہر تھا. اور جب میں کچھ کہوں نا، اس کو ایزیوم کیا کریں آج سے، یعنی میں جس شہر یا ملک میں ہوں وہاں کا کوئی بڑا شہر کیا ہے، وہاں کا بڑا کوئی نام کیا ہے، تو پھر آپ کو انشاءاللہ سیرت پڑھتے ہوئے زیادہ مزہ آتا ہے کہ آپ اپنے آپ کو وہاں محسوس کرتے ہیں. تو خیبر ایسا ہی ایک بڑا شہر تھا جیسے کہ آج کسی بھی ملک کا کوئی بڑا شہر ہوتا ہے. یہاں قلعے بھی تھے یعنی فورٹریسز، اور کھیتیاں بھی تھیں یعنی کھیت تھے، فیلڈس تھیں وہاں. اب یہ ایک بستی رہ گئی ہے، یعنی اب وہاں یہ رونق نہیں ہے، بس ایک چھوٹی سی بستی ہے. اس کی آب و ہوا قدر غیر صحت مند ہے، یعنی اگر آج آپ سعودیہ میں جائیں اور خیبر کے علاقے کی ریپوٹیشن پوچھیں تو لوگ کہیں گے کہ وہاں بہت اچھی ہوا نہیں ہے. جب رسول اللہ صلی اللہ علیہ وسلم صلح حدیبیہ کے نتیجے میں جنگ احزاب کے 3 بازوؤں میں سے سب سے مضبوط بازو قریش کی طرف سے، یعنی سب سے اسٹرانگ جو اس وقت کا گروپ تھا وہ قریش تھا، ان کی طرف سے پوری طرح مطمئن اور معمون ہو گئے، تو آپ نے چاہا کہ باقی 2 بازوؤں یعنی یہود اور قبائل نجد سے بھی حساب کتاب چکا لیں، تاکہ ہر جانب سے مکمل امن اور سلامتی حاصل ہو جائے اور پورے علاقے میں سکون کا دور دورہ ہو، اور مسلمان ایک مسلسل یعنی پیہم خون ریز کشمکش سے نجات پا کر اللہ تعالیٰ کی پیغام رسانی یعنی اس کا پیغام پہنچانا اور اس کی دعوت کے لیے فارغ ہو جائیں. خلاصہ کر دیتی ہوں غزوہ خیبر کی ان باتوں کو سمجھنے کے لیے. ہم سب نے صلح حدیبیہ کا نام سنا ہوا ہے. صلح حدیبیہ مسلمانوں کی ہسٹری میں ایک بہت اہم نام ہے. اس میں جو 10 ڈفرینٹ چیزیں تھیں جو ڈیسائیڈ کی گئیں، وہ اس وقت مسلمانوں کے خلاف تھیں بیسیکلی، لیکن نبی صلی اللہ علیہ وسلم ایک بہت ہی اچھے لیڈر تھے، وقتی طور پہ کچھ چیزوں کو قبول کر لیتے تھے جو ایون ان کے ساتھیوں کو بھی نہیں سمجھ آ رہی ہوتی تھی، صحابہ کو بھی نہیں سمجھ آتی تھی، لیکن آؤٹ آف ریسپیکٹ اینڈ آؤٹ آف ٹرسٹ وہ کچھ نہیں کہتے تھے. اور ان کو عموماً یہی کہنا ہوتا تھا کہ واللہ عالم و رسول، یعنی اللہ اور اس کا رسول بہتر جانتا ہے. ٹھیک ہے، تو اسی طرح کی چیز صلح حدیبیہ تھی. اس میں ایک فیصلہ جو کیا گیا تھا کہ 10 سال تک قریش سے جنگ نہیں ہوگی. اب اس کا فائدہ کیا ہوا کہ مسلمان اس ٹریٹی یا اس ایگریمنٹ کی روشنی میں سیکیورڈ تھے کہ مکہ سے کوئی حملہ مدینہ پہ نہیں کرے گا. اگر آج کی زبان کا کوئی لیڈر ہوتا اور جس طرح کے اللہ کے نبی کو لوگ موسٹلی پورٹریٹ کرتے ہیں ایز اے فائٹر اور ایز اے جرنیل، اب آپ سوچیے تو اللہ کے نبی کو تو سکون ہے کہ جی اب لڑائی نہیں ہونی تو آپ آرام سے بیٹھ جاتے. نہیں، یہاں سے ایک عمل کی بات لکھیے کہ جو اچھے لیڈرز ہوتے ہیں وہ ایک کام کو پورا ہونے کے بعد دوسرے کی طرف دیکھنے لگ جاتے ہیں. وہ یہ نہیں کہتے ایک چھٹی، یعنی چھٹی عام لوگوں کے لیے ہوتی ہے، لیڈرز کے لیے نہیں ہوتی. وہ اس وقت بھی اگلی چیزیں پلان کر رہے ہوتے ہیں جو چھٹی کے بعد کی ہوتی ہیں. تو چھٹیاں آپ کی تھی، آپ کے ساتھی آن جاب بھی رہے موسٹ آف دا ٹائم، الحمدللہ بولیے اگر آپ بھی اسی میں سے ہیں. پھر دوسری بات ہے کہ یہود جیوز تھے اور نجد میں کرسچینز تھے. یہاں ایک اور اینگل بھی دیکھ لیں، قریش ور پیگنز، بت پرست، مشرک، بالکل ڈفرینٹ. اللہ کو مانتے تھے لیکن شرک کرتے تھے. لیکن یہود اور نصارہ یہ تو اپنے آپ کو پیپل آف دی بک کہتے تھے، دے ور مسلم آف دی پاسٹ، لیکن نبی صلی اللہ علیہ وسلم کو نہ ماننے کی وجہ سے وہ بھی اپنے آپ کو اپنے مقام سے نیچے گرا چکے تھے. تو بہرحال اب یہاں یہ جو بات ہونے لگی ہے یہ اس طرف ہے. آپ کو ایک بہت پیسفل ایٹماسفیئر چاہیے تھا، تو آپ نے سوچا کہ ادھر اب جنگ نہیں تو ہم ان سے بھی ذرا سی بات کر کے دیکھیں کہ جیوز اور کرسچنز کے کیا ارادے ہیں. ٹھیک ہے، چونکہ خیبر، اب خیبر کے نام کے ساتھ یاد رکھیے جیوز، یہ ان کی بستی تھی، جیوز وہاں رہتے تھے. سازشوں اور سیسا کاریوں، دسیسا کاریوں مین، وہاں ہمیشہ سازشیں چلتی تھیں، کانسپریسیز بولتے ہیں غالباً، ہر وقت وہاں سے کوئی نہ کوئی ریومر آ رہی ہے، جھوٹی خبریں آ رہی ہیں، یہ کچھ ہوتا تھا. تو یعنی کہہ لیجئے کہ یہ گھڑ تھا اس کا. اور فوجی انگیخت کا مرکز، یعنی ایسی ایکسپلائٹیشن، کبھی وہ جیسے کہتے ہیں سرحدوں پہ ایک ملک نے دوسرے کی طرف گولی چلا دی، یہ کیا، تو ہمیشہ ادھر سے بری ہی خبریں ملتی رہتی تھیں. اور لڑانے بڑھانے اور جنگ کی آگ بھڑکانے کی کان، کان مین مائنڈ، یعنی کہہ لیجئے کہ خیبر اس وقت میں کانسپریسیز کا ہیڈ تھا. وہاں سے ہمیشہ مسلم کے خلاف کبھی باتیں آتی، کبھی جنگ چل رہی ہوتی، اور اسی لیے سب سے پہلے یہی مقام مسلمانوں کی نگاہ التفات کا مستحق تھا، مراد کے اس مشکل جملے کا، کہ اللہ کے نبی کو اسی پوائنٹ پہ فوکس کر کے پہلے کام کرنا تھا جو آپ نے کیا. مراد یہ ہے کہ جس چیز کی طرف توجہ کرنی چاہیے تھی وہ خیبر ہی تھا، اور اللہ کے نبی نے ایسا ہی کیا. رہا یہ سوال کہ خیبر واقعتاً ایسا تھا یا نہیں، تو اس سلسلے میں ہمیں یہ نہیں بھولنا چاہیے کہ وہ اہل خیبر ہی تھے جو جنگ خندق میں مشرکین کے تمام گروہوں کو مسلمانوں پر چڑھا لائے تھے. پھر یہی تھے جنہوں نے بنو قریظہ کو غدر اور خیانت یعنی وعدہ توڑنے پر تیار کیا تھا. نیز یہی تھے جنہوں نے اسلامی معاشرے کے پانچویں کالم یعنی ففتھ پلر آف دی اسلامک سوسائٹی، یعنی منافقین سے اور جنگ احزاب کے تیسرے بازو یعنی بنو غطفان اور بدوؤں سے رابطہ پہم کر رکھا تھا، اور خود بھی جنگ کی تیاریاں کر رہے تھے، اور اپنی ان کاروائیوں کے ذریعے مسلمانوں کو آزمائشوں میں ڈال رکھا تھا، یہاں تک کہ نبی صلی اللہ علیہ وسلم کو بھی شہید کرنے کا پروگرام بنا لیا تھا. اب یہ مشکل جملے ان کو پھر آپ کو ابزارب کرانا چاہتی ہوں. یعنی خیبر ہی ہے جس نے ہر جنگ کے پیچھے کچھ نہ کچھ کردار ادا کیا. یہی منافقین کو پرووک کرتے تھے کہ اللہ کے نبی کی محفلوں میں جا کر فتنے اٹھائیں. انہوں نے ہی غزوہ خندق کے موقع پہ بنو قریظہ کو پرووک کیا، اور انہوں نے پیچھے سے وعدہ خلافی کی. اور اسی طرح سے یعنی کہہ لیجئے کہ اندر کھاتے، چونکہ یہ مسلمانوں کے دشمن تھے تو یہ مسلمانوں کے لیے ہمیشہ کوئی پوائنٹ کھڑا ہی رکھتے تھے جس کی وجہ سے آزمایا جاتا تھا، اور حتیٰ کہ انہوں نے اللہ کے نبی کو شہید کرنے کا پروگرام بھی بنایا تھا. ان حالات سے مجبور ہو کر مسلمانوں کو بار بار فوجی مہمات بھیجنی پڑی. یعنی اللہ کے نبی کو پتہ تھا کہ ادھر دشمنی ہے، تو آپ موسٹلی ایک چھوٹے چھوٹے ٹروپ، مہم کہتے ہیں ٹروپ کو، چھوٹے لوگ یعنی مے بی 10-12 پیپل کا ایک گروپ آپ جا کر بھیجتے تھے کہ دیکھیے کہ ادھر کے حالات کیا ہے. اور ان دسیسہ کاروں اور سازشیوں کے سربراہ، مراد ہے کہ ان کانسپریسیز کو کرنے والوں کے جو لیڈرز تھے، ان میں سلام بن ابی الحقیق اور اسیر بن زارم کا صفایا کرنا پڑا تھا. لیکن ان یہود کے متعلق مسلمانوں کا فرض در حقیقت اس سے بھی کہیں بڑا تھا. البتہ مسلمانوں نے اس فرض کی ادائیگی میں قدر تاخیر سے اس لیے کام کیا تھا کہ ابھی یہ قوت یعنی قریش، جو ان یہود سے زیادہ بڑی طاقتور جنگجو اور سرکش تھی، مسلمانوں کے مد مقابل تھی. اس لیے مسلمان اسے نظر انداز کر کے یہود کا رخ نہیں کر سکتے تھے. لیکن جو ہی قریش کے ساتھ اس محاصرائی کا خاتمہ ہوا، ان مجرم یہودیوں کے محاسبے کے لیے فضا صاف ہو گئی، اور ان کا یوم الحساب قریب آ گیا. مراد کیا، یعنی دیز ور دی ریزنس آف دی غزوہ خندق. پھر غزوہ خیبر پھر دہرا دیتی ہوں کہ کوئی کل آپ سے پوچھ سکتا ہے کہ وٹ ور دا ریزنس بیہائنڈ دی وار آف دی خیبر، تو اس کی وجہ یہ ہے کہ یہاں جیوز رہتے تھے. جیوز مسلمانوں سے حسد بھی کرتے تھے، اللہ کے نبی کے لیے دشمنی بھی تھی. ہر جنگ جو اس سے پیچھے ہوئی اس میں ان کا اندر سے ہاتھ تھا، چونکہ سامنے نہیں آتے، یعنی یہ کہہ لے کہ انڈر دی ٹیبل کام کرنے والے لوگ ہیں، بزدل، لڑائی جھگڑے سے خوف زدہ لوگ ہیں، تو خود نہیں لڑتے، لڑواتے تھے. تو اللہ کے نبی نے سوچا کہ ان کو جا کر پتہ کر لیا جائے کہ آپ اپنے بارے میں آگے کیا جانتے ہیں. ہوا کیسے، نیکسٹ ٹاپک دیکھیں. خیبر کو روانگی، یعنی اب جس کو آپ کہتے ہیں ڈے ٹو ڈے ڈیٹیلز آف دی غزوہ خیبر، इब्ने इसहाक जो हिस्टोरियन है तारीख हिस्ट्री और स्पेशली सीरा अहले सीर, तो वो कहते हैं कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने हदैबिया से वापस आकर ज़िल हज्जा का पूरा महीना और मुहर्रम के चंद दिन मदीने में क़याम फरमाया और फिर मुहर्रम के बाकी मानदा अय्याम में खैबर के लिए रवाना हो गए। यानी नबी सल्लल्लाहु अलैहि वसल्लम खुद आए। देखिए, एक लीडर जो होता है ना, उसको काम में मज़ा आता है, जैसे आम लोगों को अमूमन आराम में मज़ा आता है। हुदैबिया का सफ़र इतना साफ शिकन था, और क्या कुछ ना वहाँ हो गया, और इतनी दूर जाना, तकरीबन 400-500 किलोमीटर, कोई गाड़ियाँ तो नहीं थी उस वक़्त, तो सिर्फ़ ऊँट और इस तरह की चीज़ें थी, सवारियाँ। लेकिन आप आए, और मतलब कह लीजिए कि एक कॉज पूरी हुई, उम्रा नहीं कर सके, लेकिन एक बहुत बड़ी ट्रीटी कर कर आ गए। ज़िलहज का पूरा महीना और मुहर्रम के चंद दिन मदीना में रहे, यानी कह लीजिए आलमोस्ट 1 मंथ एंड फ्यू डेज़ आप मदीना में रहे, और फिर मुहर्रम पे चल पड़े। अभी आज आप देखिए, ये मुहर्रम है ना, 10, 5, 6, 7, तो अभी कितने को दिन गुजरे, ज़िलहज गुजरे, ईद अभी गुजरे, अभी गोश्त भी पड़ा होगा फ्रीज़र्स में, बस इतने को दिन आप मदीना में रहे। ये है मिश पैगम्बराना ज़िंदगी, मिशन की ज़िंदगी जीने वाले एक जगह टिक के नहीं बैठे। ये तो लिख लीजिए, ये अल्लाह के यहाँ मुकाम होते हैं, अल्लाह के पास इनके काम होते हैं। हर बंदा अपनी ख्वाहिश से क्या कहता है, मैं अपनी डे टू डे लाइफ गुजारूँ, नमाज, रोज़ा, हज, ज़कात, मैं, मेरा घर, मेरे बच्चे, बहुत अच्छी बात है, बट दीज आर मीडियोकर्स। अल्लाह ने जन्नत इनको सबको देनी है आज के दौर में, स्पेशली जब के दीन के ऊपर इतनी बातें, लोग इस्लाम को क्या कुछ नहीं कहते, और इतने धब्बे और इतनी जहालत की हमारी देखे, और हम मज़े से बैठे हैं अपने घर में, खाना बना रहे हैं, पका रहे हैं, कपड़े पहन रहे हैं, बच्चे, ये भी अच्छी बात है, यानी इसमें बुरा नहीं, गुनाह नहीं, लेकिन जिनके दर्जे हैं सिवा। आज के दौर में अगर आप सहाबा वाला काम करना चाहते हैं, अगर आप बड़े काम करना चाहते हैं, तो आपको नबी सल्लम के इस मिशन का राही बनना पड़ेगा। चॉइस आपकी मेरी अपनी है, आप जिस्म के कंफर्ट के साथ, अपनी ज़ाती ज़िंदगी के सुकून के साथ चल रहे हैं, नो प्रॉब्लम, कोई आपको बुरा नहीं कह सकता, कोई आप पे उंगली नहीं उठा सकता, कोई आपके बारे में एक जुमला नहीं बोल सकता, लेकिन अपने लिए सवाल कीजिए, चॉइस मिले आपको, डू यू वॉन्ट टू ट्रेवल इन इकोनॉमी क्लास और बिजनेस क्लास, कहाँ जाएंगे? यू वॉन्ट टू स्टे इन 3-स्टार होटल और 7-स्टार होटल, कहाँ रहेंगे? यू वॉन्ट टू बाय अ रेगुलर स्टोर्स में भी 1,000-1,500 का जोड़ा, या आपको एक ब्रांडेड सूट चाहिए जो 10,000 का है, क्या चूज़ करेंगे? सबको जवाब आता है। दुनिया के एतबार से वी आर सो इंटेलिजेंट, वी आर सो जीनियस, लेकिन जब बात आगे की आती है, जन्नत की आती है, तो हम थोड़े पे राजी क्यों हैं? क्यों बहुत सारे लोगों ने सिर्फ जन्नत को मकसद बना रखा है कि जन्नत में चले जाएं, साहिबुल जमीन, ठीक है, ये भी बड़ी बात है। देखिए, वल्ला ही ये भी बहुत बड़ी बात है, आज के फितनों के दौर में हलाल हराम का फ़र्क करना और बाकी जिम्मेदारियों को पूरा करना। आज तो 5 वक्त मस्जिद में जाके नमाज़ पढ़ने वाले को लोग एक्सट्रीमिस्ट कहते हैं, बाकियों की क्या बात करें आप। लेकिन इस दौर में अगर अल्लाह ने आपको अपने इस काम के लिए चुना है, तो आप पे कल लोग रश करेंगे, बिलीव मी, विदाउट एनी एग्जेजुरेशन। ये वही है कि जिनके नसीब अच्छे होते हैं, अल्लाह उनको ले लेता है, लेकिन ये ना कहिए कि जो नहीं कर रहे वो गुनाहगार हैं, वो फलां हैं, कुछ नहीं, मुझे तो बस अपनी फ़िक्र होनी चाहिए। तो अल्लाह के नबी के इस हिस्से से मैंने ये सीखा, आराम से ज़्यादा काम, और काम में आराम मिलता है। लोग कहते थकते नहीं, काम में नहीं थकते, फारिग थकते हैं, एक दिन बोझल हो जाता है जब बंदा अपने ऑन ड्यूटी ना हो। क्या काम नहीं होते, नेकियाँ नहीं हैं बहुत सारी, घर रह कर क्या मैं नेकी ना कर सकूँ, बहुत सारी हैं, लेकिन वो एक क्रेविंग होने लगती, एक आदत पड़ जाती है इंसान को, और अपनी ज़ात से ज़्यादा फिर दूसरों की फ़िक्र जब लगती है। और आपको घर रहकर आप ख़ुद को अच्छा रखें, अपने कपड़े ठीक कर लें, अपनी अलमारियाँ ठीक कर लें, ये भी बहुत अच्छा है, दिस इज़ मस्ट, बट अगर मैं आपकी अलमारी ठीक कर दूँ तो आपको ज़्यादा खुशी नहीं होगी? मैं आपको खाना बनाकर भेज दूँ तो खुशी होगी ना? तो लिख लीजिए, फितरी खुशी, यानी रियल प्लेयर सिर्फ उनको मिलता है जो दूसरों को सर्व करते हैं, और वो भी विदाउट एनी होप, विदाउट एनी फ़ायदा। आप जॉब भी करते हैं, लोग जॉब्स भी कर रहे होते हैं, वो भी तो फ़ायदा ही दे रहे होते हैं ना, लेकिन उसमें फिर भी इन रिटर्न कुछ आने की उम्मीद होती है, नहीं जाएंगे तो मनी कटेगी, जॉब चली जाएगी, बट जब आप विदाउट एनी उम्मीद एंड होप किसी के लिए कुछ करते हैं, तो आपको वो मिलता है जो दुनिया की बड़ी से बड़ी दौलत को पाकर भी नहीं मिलता। खैर, अल्लाह के नबी निकले मुहर्रम के ही महीने में, गोया कि यही दिन होंगे इत्तफाक से जिसमें आज हम ये बुक पढ़ रहे हैं। مفسرین کا بیان ہے کہ خیبر اللہ تعالیٰ کا وعدہ تھا جو اس نے اپنے ارشاد کے ذریعے فرمایا، اور قرآن پڑھیں گے جب آپ ان آیتوں پہ پہنچتے ہیں تو آپ کا دل ہل جاتا ہے کہ وعدکم اللہ مغانم کثیرۃ تاخذونہا فعجل لکم ہذہ، اللہ نے تم سے بہت سے مال غنیمت کا وعدہ کیا ہے جسے تم حاصل کرو گے تو اس کو تمہارے لیے فوری طور پر عطا کر دے گا، جس کو فوری طور پر ادا کر دیے اس سے مراد صلح حدیبیہ اور بہت سے اموال غنیمت سے مراد خیبر ہے۔ یعنی آپ دیکھیے کہ قرآن پاک میں ان آیتوں کا آنا، سورۃ احزاب آپ پڑھ لیجئے، اسی طرح سورۃ فتح پڑھ لیجئے، آپ کو ایسے وعدے اللہ کے دکھیں گے۔ تو گویا کہ یہاں پھر ایک جو بہت پیارا عمل کا نقطہ لکھے، اللہ کے نبی کو اللہ کے وعدوں پہ یقین تھا تبھی عمل ہوتا تھا۔ آج ڈل مل یقین ہو جائے نا آپ کو مجھے ذرا سا کہ پتہ نہیں نماز پڑھنے کا فائدہ ہونا ہے کہ نہیں، تو کوئی نہیں پڑھی جائیں گی۔ یقین کیا، موت کی طرح یقین ہے، پھر نہیں پڑھتے، اور جہاں یقین گیا وہاں گیا۔ آپ یہاں آ کر بیٹھے ہیں، سیکھ رہے ہیں، ایک چھوٹا سا کوئی ڈاؤٹ ڈال دے آپ کے دل میں، ذرا سا کوئی ڈاؤٹ ڈال دے کہ کیا پڑھ رہی ہیں، کن سے پڑھ رہی ہیں، یہ ٹھیک لوگ نہیں۔ اور میں تو کہتی ہوں اس سے بھی بڑی بات ہے، کسی ایک ساتھی کی بات آپ کو بری لگ جائے، چھوڑ دیں گے آپ؟ بڑے اسکول ہیں جی، ہم وہاں سے پڑھ لیں گے، ہم ادھر کام کر لیں گے۔ نفس پہ پاؤں پڑتا ہے تو ہمارا سارا تقویٰ کھل کے باہر آ جاتا ہے۔ میں نے بہت سارے لوگوں کو اس چکی میں پستے دیکھا ہے کہ وہ سب بھول بھال کر مجرد زندگی بسر کرنا پسند کر لیں گے، لیکن وہ اس تنقید برداشت نہیں کرتے کہ کسی نے ہمیں پوچھا کیوں، ہم نے کہا، میں کہا کیوں۔ اس کے برعکس آپ دیکھیے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم، کوئی حالات نہیں ہیں اپنے سے اتنا مضبوط دشمن ہے، اچھا اللہ نے کہا ہے کہ وعدکم اللہ مغانم کثیرہ، اچھا اللہ مجھے کہہ رہے ہیں خیبر کی غنیمتیں تمہیں مل دیں، چلو بھی فارغ ہیں، آج کل ادھر چلتے ہیں۔ ایک نیکی کا کام ذرا سا ٹھنڈا پڑا، بندہ دوسری طرف چلتا ہے، جیسے بہت سارے کاروباری حضرات، ایک بزنس ذرا سا سلو ہونے لگتا ہے تو کوئی دوسرا راستہ ڈھونڈنے لگ جاتے ہیں۔ اسلامی لشکر کی تعداد اب کتنی تھی یہ بھی پڑھ لیتے ہیں۔ چونکہ منافقین اور کمزور ایمان کے لوگ سفر حدیبیہ میں رسول اللہ صلی اللہ علیہ وسلم کی رفاقت اختیار کرنے کی بجائے اپنے گھروں میں بیٹھ رہے تھے، اس لیے اللہ تعالیٰ نے اپنے نبی کو ان کے بارے میں حکم دیتے ہوئے فرمایا، سیقول المخلفون اذا انطلقتم الى مغانم لتاخذوها ذرونا نتبعكم يريدون ان يبدلوا كلام الله قل لن تتبعونا كذلكم قال الله من قبل فسيقولون بل تحسدوننا بل كانوا لا يفقهون الا قليلا۔ جب تم اموال غنیمت حاصل کرنے کے لیے جانے لگو گے تو یہ پیچھے چھوڑے گئے لوگ کہیں گے کہ ہمیں بھی اپنے ساتھ چلنے دو، یہ چاہتے ہیں کہ اللہ کی بات بدل دیں، ان سے کہہ دینا کہ تم ہرگز ہمارے ساتھ نہیں چل سکتے، اللہ تعالیٰ نے پہلے ہی سے یہ بات کہہ دی ہے۔ اس پر یہ لوگ کہیں گے کہ نہیں، بلکہ تم لوگ ہم سے حسد کرتے ہو، حالانکہ حقیقت یہ کہ یہ لوگ کم ہی سمجھتے ہیں۔ پھر یہاں عمل کا بہت اسپرچل پوائنٹ ہے، اور وہ کیا ہے؟ حدیبیہ کا سفر اللہ کے نبی کے خواب پہ بیسڈ تھا۔ آپ کو اللہ تعالیٰ نے ڈریم میں دکھایا، پیچھے آپ پڑھ چکے ہیں الحمدللہ اس بک میں ہی، کہ کیسے ایک خواب تھا کہ آپ مکہ میں جا رہے ہیں، عمرہ کر رہے ہیں، اور اس میں 1400 یعنی 1400 لوگ تیار ہو گئے، بہت سارے لوگ نہیں گئے، ریئل میں نہیں گئے، ہزاروں میں تھے اس وقت مسلمان۔ کیوں؟ ہائے دشمنوں کے ملک جائیں، پتہ نہیں لڑائی نہ ہو جائے، ہائے مکہ لے ہم سے بدلہ نہ لے، ایسے ہی نا کہ ہجرت کر کے آئے ہوئے تھے تبھی گئے بھی نہیں۔ تو باوجود نیتوں، خواہشوں، ارادوں کے، اور مکہ میں اور حرم کی محبت کے، نہیں گئے تو نہیں گئے، تو اب یہاں ہم نہیں جانے دیں گے۔ لکھیے، ایک نیکی سے بندہ خود رکتا ہے، اگلی سے اللہ روک لیتا۔ آپ ایک نیکی کو نو کہہ کر دیکھیے، نیکیوں کی وہ چین پوری کی پوری ختم ہو جائے گی۔ اور میں نے یہ آزما کے دیکھا ہے، جو ایک نیکی کرتا ہے وہ اگلی بھی کرتا ہے۔ میں اس کو ایسے سمجھتی ہوں جیسے آپ کی کنیکٹڈ فلائٹ ہے، امریکہ سے عموماً سفر کر کے آنے والے اپنے ملک پاکستان، انڈیا یا پھر بنگلہ دیش پہنچے تو دو سٹاپ اوور موسٹلی ہوتے ہیں، ایک یورپ میں ہوتا ہے اور ایک مڈل ایسٹ میں ہوتا ہے، نارملی بہت کم ہے کہ ڈائریکٹ ایک بھی لے سکیں۔ آپ اگر امریکہ سے، جیسے ہم ہیوسٹن سے جب نکلتے تھے تو ہم پہلا سٹاپ جو تھا وہ لنڈن میں لیتے تھے، یا جرمنی میں لے لیں، ایئر لائن پہ ڈیپینڈ کرتا ہے، پھر وہاں کچھ گھنٹوں کے یا ایک دن کے بعد اگلا سٹاپ آپ کو یا تو یو اے ای میں، دبئی یا ابوظہبی میں لینا پڑتا ہے۔ بالفرض آپ کی दुबई यानी लंदन से दुबई की फ़्लाइट मिस हो गई, आप सोते रह गए, एयरपोर्ट से बाहर चले गए, स्टक हो गए, आपकी अगली सारी टिकट कैंसिल हो जाती है, नॉन रिफंडेबल टिकट्स होती हैं। यानी कनेक्शंस में से किसी एक कनेक्शन को जब आप ड्रॉप कर देते हैं तो ये नहीं कि टिल एंड, बल्कि आपकी पूरी अगली रिटर्न टिकट ज़ाया होती है। बस यही कनेक्शन है नेकी का। कभी पीछे रह जाए ना, फ़ौरन रिज्यूम बैक करें, फ़ौरन काउंटर पे पहुंचे, सॉरी आई मिस दिस, प्लीज़ मेक अप दिस, आई वांट टू टेक द नेक्स्ट फ्लाइट। रोइए धोइए, आपकी ज़िंदगी से जब कोई नेकी का मौका ज़रा सा कम हो फ़ौरन आ जाइए अल्लाह के सामने, उस बंदे के सामने चले जाएँ, सॉरी आई वॉज मिस्टेकन, सॉरी आई वॉज नॉट इन द गुड मूड एट दैट टाइम, सॉरी सॉरी दिस, प्लीज़ गिव मी माई जॉब बैक। फिर देखिए कि अल्लाह ताला आपको बरकत कितनी देता है, क्योंकि इसमें अना पे चोट पड़ती है। दूसरी बात इसमें क्या समझ आई कि अल्लाह ने मना कर दिया, नबी ने नहीं कहा, अल्लाह ने कह दिया था कि आप वो खबर में नहीं जाएंगे। आपको याद होगा जब हमने ये सूरतें पढ़ी थी तो कितनी डिटेल बात हुई थी कि इसमें पहले से पता है खैबर वाज जस्ट लाइक, आप कह सकते हैं, लेट मी आपके एग्ज़ाम्पल दूँ, अगर आप इस वक्त अमेरिका में, ऑफ कोर्स आपकी क्लास एटलांटा में हो रही है और आप एटलांटा में बैठे सुन रहे हैं कि अच्छा अगर ज़रा सा थोड़ा सा काम करें ना तो न्यूयॉर्क में आपको एक बिग बिला आपको मिल जाएगा, मुंह में पानी आएगा, न्यूयॉर्क और मैनहट्टन और इतनी महंगी जगह जहाँ जी आपका वहाँ एक कैसल होगा, मुंह में पानी आएगा, बट सॉरी आपको नहीं मिल सकता। क्यों? क्योंकि वो आप एटलांटा के फलां जगह पे नहीं थे ये कर सके, तो वहाँ कैसे करेंगे। सिर्फ मिसाल दे रही हूँ, मैं अपने ऊपर ले लेती हूँ, मैं लंदन में हूँ इस वक्त, मैं यहाँ की छोटी सी नेकी मिस करूँगी, अल्लाह ने मुझे अगली नहीं देनी। आप ऑस्लो में बैठकर सुन रहे हैं, पाकिस्तान से सुन रहे हैं, जो जहाँ बैठा सुन रहा है, अपने लिए गोल बनाइए कि छोटे मौके को अवेल कीजिए, अल्लाह बड़े बड़े मौके खुद ही ले आएगा। और अपोजिट भी है, इफ़ यू विल नॉट यूज़ इट, इसको बंद करते हैं, इफ़ यू विल नॉट यूज़ इट यू विल लूज़ इट, ज़िंदगी का स्लोगन है। छोटी से लेके बड़ी से बड़ी नेमत, चाहे वो आपके बच्चे हैं, आपका हस्बैंड है, आपका घर है, आपकी गाड़ी है, आपका इल्म है, आपका ये दीन का काम करना कराना, इफ़ यू विल नॉट यूज़ इट यू विल लूज़ इट। हम घर में जो चीज़ इस्तेमाल ना करें थोड़े दफ़ा मिलती कोई नहीं, पता नहीं आखिरी दफ़ा कहाँ देखी थी, और जो छुरी रोज़ चाहिए होती है वो सामने पड़ी होती है, जो चमचा चाहिए होता है वो मिल रहा होता है ना, तो लिहाजा यूज़ कीजिए, यूज़ द ब्लेसिंग, यूज़ द अपॉर्चुनिटीज़। कई दफ़ा मांगते हैं और जब मिल जाए तो हमें मुश्किल लगती है। कितनी मैंने देखी हैं कि माएँ ऐसी हैं कि जो अपनी बेटियों के लिए ऐसे घर मांगती हैं कि जहाँ हमारी बच्चियाँ बहुत अच्छी तरह से रहें, हमने उन पर इतनी मेहनत की, आलिमा बनाया, फाजिला बनाया, हाफिज़ा बनाया, इवन पढ़ाया लिखा, अल्लाह ऐसा रिश्ता देना ये वहाँ जाएँ तो इनको बहुत सहूलत हो, कोई इनको रोके ना, अल्लाह दे देता है, बाद में खुद ही ढीले हो जाते हैं। नहीं है, बच्चों को देखें कि हिफ्स करें, बच्चों को देखें कि तरावी पढ़ाएं, और इस तरह की बातें करके अमूमन हम उन्हीं चीज़ों को निगेट कर देते हैं जो कल तक हमारी दुआओं में थी, और वो लोग रो रहे होते हैं इसके ऑपोजिट, कभी बड़ी भी ख्वाहिश थी लेकिन मिला ही नहीं अच्छा माहौल, आपकी आलिमा फाजिला बेटी चली गई किसी ऐसे घर में, वो कहते खाने पकाओ, कोई ज़रूरत नहीं पढ़ने की, हमने तो कोई यार तुम्हें टीचर लगाना है, फिर वो रोते हैं, हाय मेरी बेटी को अच्छा घर नहीं मिला। तो ये ज़िंदगी का असूल बना लीजिए कि आपको मुझे अपनी ज़िंदगी में अगर आगे निकलना है ना, तो यू नीड टू फाइट फॉर दिस, यू नीड टू फाइट विद योर सेल्फ, यू नीड टू फाइट विद योर नफ्स, शैतान और माहौल। समटाइम हमारे आउटफिट आउट आउट जो बाहर होता है एटमोसफेयर, उसमें भी फ्रिक्शन होती है, तो इंशाल्लाह इसको अच्छे तरीके से लेना है। तो बहरहाल ये रीज़न समझ आ गई, अब आइए सुनते हैं कि अल्लाह के नबी ने सफ़र कैसे शुरू किया। चुनाचे जब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने खैबर की रवानगी का इरादा फरमाया तो ऐलान फरमाया कि आपके साथ सिर्फ वही शख्स रवाना हो सकता है जिसे वाकियातन जिहाद की रगबत और ख्वाहिश हो। इसको हाईलाइट कर लें, वाकियातन, यानी हमें खुद भी नहीं पता होता कि वाकियातन मीन रियली, हु रियली वॉन्ट टू डू जिहाद, हु रियली वॉन्ट टू डू समथिंग फॉर द सेक ऑफ अल्लाह सुब्हान तआला, हु रियली वॉन्ट टू बी शहीद इन द पाथ ऑफ अल्लाह सुब्हान तआला, वो बंदा इस मौके पे आए वरना ना आए। इस ऐलान के नतीजे में आपके साथ सिर्फ वही लोग जा सके जिन्होंने हुदैबिया में दरख्त के नीचे बैत रिजवान की थी, और इनकी तादाद सिर्फ 1400 थी। सुबहान अल्लाह ही वबिहम्दिही सुबहान अल्लाह लज़ीम। देखिए जिस दिन बैत रिजवान हो रही थी उस दिन पता था किसी को? आप लोग जो मेरे साथ यहाँ हैं आपको पता है बेहतर रिजवान क्या थी? डज एनी बडी नोज? आपको साथ दिया सुरफत, यानी दुश्मनों के मुल्क के बाहर बैठे हैं, मक्का के डोर पे हैं मुसलमान, और गए उमरे की नियत से, और लोगों ने वहाँ रोक लिया कि यू कैन गो फॉर उमरा, नहीं जा सकते आप। तो अल्लाह के नबी ने हज़रत उस्मान रज़ी अल्लाह अन्हु, जो आपके सन इन लॉ कहते हैं ना, दामाद भी थे, उनको भेजा और वो गए, तो उन्होंने उनको रोक लिया, लेकिन इधर खबर फैल गई कि हज़रत उस्मान शहीद कर दिए गए। दैट वॉज़ अ बिग न्यूज़ एट दैट टाइम टू किल अ एम्बेसडर, दैट वॉज़ द कॉल टू जिहाद। अल्लाह के नबी को पता चला, आपने सारे 1400 को बुलाया, बिठाया, कहा कि बताओ क्या करें। लोगों ने कहा हम उस्मान का बदला लेंगे, हम जाके उनसे फाइट करेंगे, अल्लाह के हाथ में कोई तीर नहीं तलवार नहीं, रियली यस हम करेंगे। कहा अच्छा लाओ फिर हाथ, हाथ पे हाथ। देखिए वो मौत की बात थी, बैत रिजवान मौत की बात थी, हथियारों के साथ जाते हैं तो भी मरने का खौफ होता है ना, तो आप तो खाली आते हैं और दुश्मन, लेकिन साहबा ने की। आप यहाँ नोट कीजिए, एक वेरी ब्यूटीफुल पॉइंट है आपके लिए। बाज़ दफ़ा बंदा कोई ऐसी कमिटमेंट कर रहा होता है जो वाकई इज़ लाइक डेथ, लेकिन उसके पीछे खैबर की ज़मीनें होती हैं। खैबर वा अभी आप सुनेंगे, आप हैरान हो जाएंगे कि खैबर इतनी मोस्ट इम्पॉर्टेंट जंग क्यों है। सॉरी, इसमें थोड़ा सा बाहर से ले आए पानी। आप देखिए कि बात वाजह समझ गए, यू आर विद मी, कि जब उन्होंने कमिट किया तो बड़ा हार्ड जॉब था, हार्ड टास्क था, लेकिन उसी के बाद तो खैर मिलती है और अल्लाह ने दी फिर उन्हीं को। तो फिर आपको बात याद रहेगी हमेशा कि खैबर की जंग में सिर्फ वो लोग शामिल हुए जिन्होंने बैते रिजवान की थी। तो आज आप भी अपने लिए अमल की बात फिर लिखें, क्या है इसमें अमल की बात, आपको क्या मिली भला, आप बताइए। What did you learn from this?
कि वो लोग कितना मतलब जैसे प्रॉफिट जो बोला था, जैसे वो कह रहे उनने जैसे वो कह रहे वो लीडर है उनके उन्होंने सबने ट्रस्ट किया उनके अंदर।
ट्रस्ट किया, ये नहीं चले, आपको इसमें ट्रस्ट ऑन द लीडर दिखा, ठीक है, गुड जी। आप सादिया,
मुझे इसमें ये लगा कि ओबियसली उन्होंने फिर अपनी जान पे खेल कर इस साथ लिया इस्लाम का, कि हाँ हमारे पास हथियार भी नहीं है लेकिन हम वो करेंगे जो
जी,
जो
यहाँ तक तो आप दोनों ठीक समझे, बट इससे अगली देखिए कि वो अपनी जान पे खेल रहे थे पर अल्लाह उनको दे रहा था। उस दिन उनको नहीं पता था कि ये प्लेजिंग जो हम अल्लाह के नबी के हाथ पे कर रहे हैं, कल हमें खैबर की ज़मीनों का मालिक बना देगा। दिस इज़ रियलिटी। आप एक दफ़ा अल्लाह के रास्ते में सच के साथ निकल पड़े, उस वक्त आप अपना सब दे रहे होते हैं, लेकिन आपको सब मिल रहा होता है। अल्लाह ताला कभी ज़ाया नहीं करता, अल्लाह ताला इज़ द मोस्ट शाकिरन अलीमा, इज़ द मोस्ट थैंकफुल पर्सन, अल्लाह से ज़्यादा आपकी मेरी कोई कदर कर भी नहीं सकता। तो सहाबा में से वो लोग गए जिनको खैबर में जाने का मौका मिला, कौन, जो हुदैबिया में थे। इस गज़वे के दौरान मदीना का इंतज़ाम हज़रत सबा बिन इरफता गफ्फारी को और इब्ने इसहाक के बकौल नुमैला बिन अब्दुल्ला लैसी को सौंपा गया। यानी दो में दो नाम लिख लीजिए कि जब अल्लाह के नबी कहीं जाते थे, इसमें अमल की भी बात है कि अपना सब्स्टिट्यूट देकर जाते थे, किसी और को अपनी जगह पे नॉमिनेट करते थे। एक दिन ऐसी कोई बात हो रही थी घर में, तो चूँकि आपके सर अमेरिकन हैं और सभी कुछ ही उनको पता है, तो सबको ही पता है, कहने लगे कि आपको पता है कि जो वाइस प्राइम मिनिस्टर होता है, यानी जैसे अमेरिका का एक प्रेसिडेंट है और एक वाइस प्रेसिडेंट, वाइस प्रेसिडेंट डू नथिंग, कुछ उसको पूरी पे मिलती है, ही इज़ ऑल, बट उसका काम क्या है। मैंने कहा क्या काम है, कहेंगे कि अगर इफ़ समथिंग हैपन टू प्रेसिडेंट ही विल बी प्रेसिडेंट। मैंने कहा मुझे लगवा दें, कुछ भी नहीं करता और फिर भी पे मिल जाती है, लेकिन ज़ाहिर है कि वो हर चीज़ से अवेयर होगा ना, ही विल बी द राइट हैंड ऑफ द प्रेजिडेंट, तभी वो उसकी जगह आएगा ना। तो यही हम बात कर रहे थे कि एवरीबॉडी हैज़ द सब्स्टिट्यूट, हमेशा तैयार रखना चाहिए। इवन नमाज में आप देखिए कि इमाम के पीछे या उसके साथ बिल्कुल ज़्यादा कुरान सीखे हुए होने चाहिए, कि खुदा ना खास्ता इमाम को कुछ हो या उसका वजू टूटे तो दूसरा बंदा उसकी जगह लीड करे तो वो निकल जाए। तो ये हमारे दीन का मिजाज है, और आप देख लीजिए कि वाकई फिर अल्लाह के नबी ने अपने पीछे किसको भेजा, या तो सबा बिन इरफता को या नुमैला बिन अब्दुल्ला लहसी को। मुहक्किकीन में रिसर्च करने वाले, यानी मुहक्किकीन के नज़दीक पहली बात ज़्यादा सही, यानी ज़्यादा लोग कहते हैं कि सबा बिन इरफता थे। اس موقع پر حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ بھی مسلمان ہو کر مدینہ تشریف لائے تھے. اس وقت حضرت سبا بن عرفتہ فجر کی نماز لوگ پڑھا رہے تھے. نماز سے فارغ ہوئے تو حضرت ابو ہریرہ ان کی خدمت میں پہنچے. انہوں نے توشہ فراہم کر دیا, کھانا یعنی توشہ من فوڈ. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ خدمت نبوی میں حاضری کے لیے خیبر کی جانب چل پڑے. جب خدمت نبوی میں پہنچے تو خیبر فتح ہو چکا تھا. رسول اللہ صلی اللہ علیہ وسلم نے مسلمانوں سے گفتگو کر کے حضرت ابو ہریرہ اور ان کے رفقاء کو بھی مال غنیمت میں شریک کر لیا. یہاں آپ ذرا سا پھر ایک خوبصورت نقطہ جو مجھے سمجھ آیا ہے وہ بھی سمجھ لیجئے کہ ابو ہریرہ ایک ہیرا تھے اور یہ ہیرا آپ کو خیبر میں ملا. اگر اللہ کے نبی خیبر میں نہ جاتے, بعض لوگ کہتے کیا ضرورت ہے, نہ جاتے, بیٹھے رہتے, جو ہوتا دیکھی جاتی, یہ سست لوگ ہوتے ہیں. جب بھی دین کی کوئی کاز ہو, اسلام کو ہمیشہ اپ لفٹنگ والے چاہیے ہوتے ہیں, جو خود کھڑے تو دوسروں کو کھڑا کریں, جو خود بھاگ رہے ہیں تو دوسروں کو بھگانے لگیں گے. اور اگر اس کا اپوزٹ ہو تو پھر آپ دیکھ لیجئے کہ جو ہم کریں گے وہی دوسرے بھی کریں گے. تو حضرت ابو ہریرہ گفٹ آف خیبر تھے, اللہ ہو کر. اور حضرت ابو ہریرہ نے اسلام کو کیا دیا ہے؟ سب سے زیادہ حدیثیں, سب سے زیادہ حدیثیں ان سے ملیں. صرف 3 سال جیئیں گے ابھی اس کے بعد نبی صلی اللہ علیہ وسلم, کیونکہ یہ 7 ہے, 3rd یعنی 10 نبوی میں تو آپ کچھ کر جائیں گے. تو آپ دیکھ لیجئے کہ کس طریقے سے تھوڑے وقت کو ابو ہریرہ نے استعمال کیا. فوکس تھے, ڈیووٹڈ تھے. ایون بعض جگہ کہتا ہے کہ شادی نہیں کی کہ میں پورا پہلے علم لے لوں پھر میں اپنے ان کاموں میں پڑھوں گا, اور بعد میں کی بھی, یہ نہیں کہ نہیں کی, کی بھی تھی. بہرحال تو حضرت ابو ہریرہ کے ناطے سے بھی یہ جنگ اہم ہے. یہود کے لیے منافقین کی سرگرمیاں, یہ ہے اہم نقطہ پڑھنے والا, کہ مسلمان تو جا رہے ہیں اسلام کی کوز میں, لیکن مسلمانوں میں سے وہ لوگ جن کے دل میں اللہ کے نبی کی محبت نہیں تھی وہ دشمنوں کا ساتھ دے رہے ہیں. یعنی وہی بات ہے کہ آپ کی اپنی صفوں میں کچھ ایسے لوگ ہیں کہ جو دوسروں کا ساتھ دیتے ہیں. یہ مثال ان پہ آتی ہے. اس موقع پر یہود کی حمایت میں منافقین نے بھی خاصی تگ و دو کی, تاکہ رئیس المنافقین عبداللہ بن ابی نے, چنانچہ یعنی رئیس المنافقین مراجعہ کے سردار منافقوں کا جو عبداللہ بن ابی تھا, اس نے یہود خیبر کو بھی یہ پیغام دیا کہ آپ محمد صلی اللہ علیہ وسلم نے تمہاری طرف رخ کیا ہے, لہٰذا چکنا ہو جاؤ, تیاری کر لو, اور دیکھو ڈرنا نہیں کیونکہ تمہاری تعداد اور تمہارا ساز و سامان زیادہ ہے, اور محمد صلی اللہ علیہ وسلم کے رفقا یعنی دوست بہت تھوڑے اور تہی دست ہیں, اور ان کے پاس ہتھیار بھی بہت تھوڑے ہیں. یہاں سے کیا پتہ چلا؟ عموماً وہی لوگ کئی چیزوں کو باہر لے جاتے ہیں جو دل سے آپ کے ساتھ نہیں ہوتے. دیکھیے, دین کی کاز میں اسکلڈ لوگوں سے زیادہ ٹرسٹ وردی لوگ چاہیے. لائلٹی از مور امپورٹنٹ دین یور اسکلس. آپ کو ساری دنیا کے کام اچھے کرنے آتے ہوں, بٹ ایف یو آر ناٹ لائل وتھ دس کاز. اچھا, بندہ لائل ہوتا ہے کاز میں شروع میں, لیکن بعد میں کیا ہوتا ہے آپ کو پتا ہے؟ ذرا سا نفس پہ پاؤں پڑا, ساری لائلٹی ختم, سب کچھ نکال کے باہر کر دیا. نہیں جی, ہمیں برا کہا. تو دو چیزیں اپنی سیکیور کیجیے اگر آپ آگے جانا چاہتے ہیں. نمبر ایک, اپنے نفس پہ پاؤں رکھ دے, ایگوئسٹک نہیں ہونا, انا کو پیچھے کر دینا. اور دوسری بات یہ ہے کہ حق کو حق سمجھ کر لیجیے. If I am doing this work, that is this time for the sake of Allah Taala, پھر مجھے کوئی پرواہ نہیں کہ جن کے لیے میں کر رہی ہوں وہ اس کی کیئر کرتے ہیں کہ نہیں, وہ کون ہے, ان کی کیا چیزیں ہیں, دس اور دیٹ. پھر بندے کو وہ کام کرتے ہی رہنا ہے. تو بہت ضروری ہوتا ہے اس راستے میں نکلنے سے پہلے اپنے نفس کو سلا دینا, اور ختم ہی کر دیں تو بہت ہی اچھا ہوگا. اور پھر آپ دیکھیے عبداللہ بن ابی کی اس بات میں سے ایک اور مورل لیجیے کہ اس نے میٹیریلسٹکلی ساز و سامان کو دیکھا, نہیں نہیں بہت تھوڑے سے لوگ ہیں اور سامان تو ہے ہی کوئی نہیں, فکر نہیں کرو. یعنی جیوز کو پہلے پیغام دیا, یہ بھی دھوکہ دیا انہوں نے. ظاہر ہے اس کا مسلمانوں کے ساتھ ٹریٹی تھا, میثاق مدینہ اگر آپ جانیں, ٹریٹی آف مدینہ, تو اس میں لکھا ہوا تھا کہ مسلمانوں کے اس مدینہ شہر میں جیوز رہ سکتے ہیں बट अगर कोई जंग होती है या कोई मुश्किल आती है तो ये गवर्नमेंट का साथ देंगे ना, जैसे किसी भी मुल्क में रहते हुए। लेकिन इन्होंने नबी सल्लम की, कह लीजिए कि जो लॉज थे, उनके अगेंस्ट बात की। लेकिन मुसलमानों को क्या कर लगे, वो कहते हैं ना कि मोमिन है तो बेतेक भी लड़ता है सिपाही, शमशीरों से ना पे मुसलमानों का कोई इतना भरोसा नहीं होता, है तो है नहीं है तो नहीं है। खैर जब अहले खैबर को इसका इल्म हुआ तो उन्होंने कनाना बिन अबील हुकैक और हौजा बिन कैस को हसूले मदद के लिए बनु गितफान के पास रवाना किया, क्योंकि वो खैबर के यहूदियों के हलीफ और मुसलमानों के ख़िलाफ़ इनके मददगार थे। यहूद ने ये पेशकश भी की कि अगर इन्हें मुसलमानों पर गलबा हासिल हो गया तो खैबर की निस पैदावार इनको दी जाएगी। या फिर ज़रा सा रुकी और देखिएगा कि खैबर वालों को पता लग गया कि मुसलमान आ रहे हैं, एक राज खुल गया। उन्होंने क्या किया, कनाना बिन, दो लोग हैं कनाना और हौजा, नाम छोड़ दीजिए, बस दो लोगों को पुकारा मदद के लिए, भई आओ हमारी मदद करो। बनु गितफान एक कबीला था, उनके पास भेजा। क्यों भला? क्योंकि वो खैबर के दुश्मन, यहूद के दोस्त थे और मुसलमानों के दुश्मन थे, क्या आओ हमारी मदद करो। सेम थिंग है, वी नीड योर मदद। हैं, और उन्होंने कहा कि ठीक है, और वो भी लालची थे, उन्होंने यहूद से कहा हम तुम्हारी मदद करेंगे लेकिन शर्त है कि खैबर की जो ज़मीनें बहुत फर्टाइल थी, अभी आप सुनेंगे, फर्टाइल लैंड्स थी, उसमें से आधी फसल हम लिया करेंगे तुमसे, यानी एक किस्म की उन्होंने खरीद ली ये बात उनसे। तो उन्होंने कहा ठीक है, और इसी तरह की बातें यहूद ने उनको की, यानी मनी देकर लोगों को ख़रीदा। चलिए अब ज़रा अल्लाह के नबी को देखिए किन रास्तों से गुजरते हैं, और अपने आप को भी हम चेक करते रहें कि हम दीन के रास्तों में किन किन रास्तों से निकल सकते हैं और कहाँ रुक जाते हैं। खैबर का रास्ता, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने खैबर जाते हुए जबले इसर को अबूर किया। इसर के ऐन को ज़ेर से पढ़ेंगे, यानी जबले इसर है, असर नहीं है, आइन सी स्वाद रा, इसर को ज़ेर और स्वाद साकिन है, मतलब इसर आपने पढ़ना, इसको इसर, असर या उसर नहीं पढ़ना। और कहा जाता है कि दोनों पर ज़बर भी है। बहरहाल वादी सहबा से गुजरे, इसके बाद एक और वादी में पहुँचे जिसका नाम रजी है, मगर ये वो रजी नहीं जहाँ अदल और अकारा की गद्दारी से बनुल अहयान के हाथों 8 सहाबा-ए-किराम की शहादत और हज़रत ज़ैद और ख़ुबैब रज़ी अल्लाहु अन्हु की गिरफ्तारी हुई, और फिर मक्का में शहादत का वाक़या पेश आया। ये पीछे मक्की दौर में गुजर चुके वाक़या आपको याद आ ही गया होगा, बहुत मारूफ़ है रजी का वाक़या, जिसके बहुत दिन बाद तक अल्लाह के नबी दुखी रहे थे क्योंकि बड़े बड़े सहाबा किराम को उन्होंने धोखे से शहीद कर दिया था। ये कहा था कि हमारे पास भेजें ताकि हमें दावा दे, हमें इस्लाम सिखाए, लेकिन वहाँ ले जाकर कत्ल कर दिया। रजीज से बनु गतफान की आबादी सिर्फ एक दिन और एक रात की दूरी पर थी। बनु गतफान ने तैयार होकर यहूद की इमदाद के लिए खैबर की राह ले ली थी, लेकिन इसी रास्ते में, यानी इस नाए राह, यानी ऑन द वे रास्ते में इन्हें अपने पीछे कुछ शोर व शगब सुनाई पड़ा, तो उन्होंने समझा कि मुसलमानों ने इनके बाल बच्चों और मवेशियों यानी एनिमल्स पर हमला कर दिया है, इसलिए वो वापस पलट गए और खैबर को मुसलमानों के लिए आज़ाद छोड़ दिया। लुक एट दिस, कुछ भी नहीं किया मुसलमानों ने, लेकिन फील लोगों को ऐसे लगवा कि मुसलमानों ने हमला कर दिया और वो जो मदद करने आए थे भागे, बिकॉज दे वर कावर्ड, बुजदिल थे। इसके बाद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इन दोनों माहरीन राख को बुलाया जो लश्कर को रास्ता बताने पर मामूर थे, यानी अपॉइंटेड थे। इनमें से एक का नाम हसील था। इन दोनों से आपने ऐसा मुनासिब तरीन रास्ता मालूम करना चाहा जिसे इख्तियार करके खैबर में शिमाल की जानिब से, यानी मदीना की बजाय शाम की जानिब से दाखिल हो सके, ताकि इस हिकमत अमली के ज़रिए एक तरफ़ तो यहूद के शाम भागने का रास्ता बंद कर दें और दूसरी तरफ बनु गतफान और यहूद के दरमियान हायल होकर इनकी तरफ से किसी मदद की रसाई के इम्कानात ख़त्म कर दें। एक रहनुमा ने कहा कि अल्लाह के रसूल, मैं आप कैसे रास्ते से ले चलूँगा। चुनाचे वो आगे आगे चला, एक मुकाम पर पहुँच कर जहाँ कई रास्ते फूटते थे, अर्ज़ किया अल्लाह के रसूल, इन सब रास्तों से आप मंजिल मकसूद तक पहुँच सकते हैं। आपने फरमाया कि वो हर एक का नाम बताए। इसने बताया कि एक नाम हसन यानी सख्त और खुरदरा है, आपने इस पर चलना मंजूर ना किया। और इसने बताया दूसरे का नाम शाश, मुराद क्या होता है, तफर्रुक और इज़्तिराब वाला, आपने इसे भी मंजूर ना किया। इसने बताया तीसरे का नाम खातिब, लकड़हारा है, आपने इस पर भी चलने से इनकार कर दिया। हुसैल ने कहा बे एक रास्ता बाकी है। حضرت عمر نے فرمایا اس کا نام کیا ہے؟ کہا حسیل. نے کہا مرحب, یعنی کشادہ وائٹ. نبی صلی اللہ علیہ وسلم نے اسی پر چلنا پسند فرمایا. اس سے کیا پتہ چلتا ہے؟ اللہ کے نبی سب سے بیسٹ چیز چوز کرتے, یعنی آپ کو نام بھی نہیں اچھے لگے. بات ہے وہ لوگ کہتے ہوا کیا کیا کیا, اتنی سی تو بات ہی نہیں. اتنی سی بات نہیں ہوتی, وہ بہت بڑی بات ہوتی ہے. تو یہاں تک کا خلاصہ کیا ہے کہ یہود نے جن کے ساتھ بات چیت کی تھی وہ تو پہلے ہی بھاگ گئے. اللہ نے مسلمانوں کو ایک ایسا گائیڈ دے دیا جس نے بہت ہی ایک ایسا سیکرٹ راستہ بتا دیا کہ جس کے اوپر چلنے سے مسلمان جاتے, اور چار میں سے ایک مرحب یعنی اچھے نام والا نام اللہ کے نبی نے چوز کیا. راستے کے بعض واقعات یہ بھی بڑے اہم ہوتے ہیں جنگوں کے دوران. حضرت سلمہ بن عقبہ کا بیان ہے کہ ہم لوگ نبی صلی اللہ علیہ وسلم کے ہمراہ خیبر روانہ ہوئے. رات میں سفر طے ہو رہا تھا, ایک آدمی نے عامر سے کہا اے عامر کیوں نہ ہمیں اپنے کچھ نوادرات سناؤ. نوادرات مین جس کا وہ کہتے ہیں آمد, نئی چیز, اینی تھنگ نیو. ہاں عامر شاعر تھے, سواری سے اترے اور قوم کی حدی خوانی کرنے لگے, یعنی ان کی تعریفیں کرنے لگے. عرب کلچر تھا, شعروں میں قصیدے پڑھتے اور تعریفیں کرتے. اشعار بہت پیارے ہیں, آپ اس کا ترجمہ ضرور بعد میں لکھیے گا. اللہم لولا انت ما اختدینا ولا تصدقنا ولا صلینا. اے اللہ اگر تو نہ ہوتا تو ہم ہدایت نہ پاتے, اور نہ صدقہ کرتے نہ نماز پڑھتے. بات کتنی سچ ہے, کبھی ہم نے اس طرح سوچا؟ کیونکہ اللہ الہادی ہے, اہدنا الصراط المستقیم, ہم اسی کو کہتے ہیں. ہاں فاغفر فدا لك ما متقینا وثبت الاقدام الا قینا. ہم تجھ پر قربان, تو ہمیں بخش دے جب تک کہ ہم تقوی اختیار کریں. یعنی اللہ سے دعائیں مانگ رہے ہیں کہ ہمارے گناہوں کو معاف کر دے جب تک ہم تقویٰ پہ بھی رہیں اور ہم ثابت قدم بھی رہیں, اور اگر ہم دشمن سے ٹکرائیں تو ہمیں ثابت قدم رکھنا. والقین سکینۃ علینا انا اذا سیخ بنا ابینا. اور جب ہمیں للکارا جاتا ہے تو ہم اکڑ جاتے ہیں, یعنی ہم پر سکینت نازل فرما. جب ہمیں للکارا جاتا ہے تو ہم اکڑ جاتے ہیں, یعنی ہم دشمن کے سامنے بہت سینے کھول کر چلتے ہیں. و بالصحاحی اولو علینا, اور للکار میں ہم پر لوگوں نے اعتماد کیا. مراد یہ ہے کہ یہ تعریفیہ کلمات کہہ رہے تھے. اللہ کے نبی نے پوچھا یہ کون ہے, یہ کون خدی خواہ ہیں؟ لوگوں نے کہا عامر بن عقبہ. آپ نے فرمایا اللہ اس پر رحم کرے, قوم کے آدمی نے کہا اب تو ان کی شہادت واجب ہو گئی. یعنی اللہ کے نبی کا صرف اتنا کہنا کہ اللہ ان پر رحم کرے, صحابی سمجھ گئے کہ یہ اب اس جنگ میں شہید ہوں گے. آپ صلی اللہ علیہ وسلم نے ان کے وجود سے ہمیں بہرابر کیوں نہ فرمایا؟ مراد یہ ہے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی اس بات پہ بھی انہوں نے کان رکھے, اور یہ بخاری کے الفاظ ہیں. پتہ کیا چلا کہ اللہ کے نبی کی زبان سے بعض دفعہ اللہ تعالیٰ کچھ باتیں کہلواتا تھا جو بعد میں سچ ہوتی, اور یہ اللہ کے نبی کی نبوت کے دلیل تھی. صحابہ کرام کو معلوم تھا کہ جنگ کے موقع پر رسول اللہ صلی اللہ علیہ وسلم کسی انسان کے لیے خصوصیت سے اگر دعائے مغفرت کریں تو شہید ہو جاتا ہے. اور یہی واقعہ جنگ خیبر میں حضرت عامر کے ساتھ پھر پیش بھی آیا. اسی لیے انہوں نے یہ عرض کی تھی کہ کیوں نہ ان کے لیے درازی عمر کی دعا کی گئی کہ ان کے وجود سے ہم مزید بہراور ہوتے. یعنی یہ جو اوپر جملہ ہے نا کہ ہمیں ان سے بہراور کیوں نہ فرمایا, مراد کیا تھا کہ اگر انہیں شہید ہونا ہے تو اللہ کے نبی دعا کر دیں تو یہ لمبی عمر پا لیں, لیکن ان کی عمر اتنی ہی لکھی ہوئی تھی. اسی طرح ایک اور واقعہ ہوا, خیبر کے بالکل قریب وادی صحبہ میں آپ نے عصر کی نماز پڑھائی یا پڑھی, پھر توشے منگوائے تو صرف ستو لائے گئے, آپ کے حکم سے ملائے گئے, پھر آپ نے کھائے اور صحابہ نے بھی کھائے. اس کے بعد آپ نماز مغرب کے لیے اٹھے تو صرف کلی کی, صحابہ نے بھی کلی کی. پھر آپ نے نماز پڑھی اور وضو نہیں فرمایا, پچھلے ہی وضو پر اکتفا کیا, پھر آپ نے عشاء کی نماز ادا کی. پہلی بات تو دیکھیے کہ کھانے کو کیا ملا. آپ کھا سکتے ہیں خالی ستو؟ آپ میں سے کسی نے نہیں کھائے تو ہسک پانی میں گھول کے کھانا, صرف پیٹ بھرنا ہے. اور گئے کدھر ہیں؟ جنگ لڑنے. ہم تو فارغ بیٹھے ہوں گھر میں, پھر تھوڑی دیر بعد پوچھے کیا کھائیں, پیٹ بھر گئے, پیٹ خالی ہے, ہمت نہیں, طاقت نہیں, میں روزہ رکھ کے نہیں چل سکتی, میں نہیں بول سکتی, جنگ لڑنے گئے ہوئے ہیں, کھانے کو کچھ نہیں. اللہ اکبر، یہ ہوتے ہیں مشن کے ساتھی. دوسری بات دیکھیے کہ بغیر پانی کے کلی کیے بغیر نماز پڑھی. یعنی اس سے ایک مسئلہ بھی اخذ ہو گیا کہ اگر کسی نے کوئی گرینز کھائے ہیں، اب ستو سے مراد آج روٹی لے لیجئے، اور وہ کھا چکے اور کلو وضو کیا ہوا تھا تو دوبارہ وضو کرنے کی ضرورت نہیں، پانی ہے تو کلی کر لیجئے. ٹھیک ہے، اب آخری ڈراپ سین ہے کہ اسلامی لشکر خیبر کے دامن میں. اب ہوا کہ اصل فائٹ اب یہاں ہونے والی ہے. مسلمانوں نے آخری رات جس کی صبح جنگ شروع ہوئی خیبر کے قریب گزاری، لیکن یہود کو کانو کان خبر نہ ہوئی. نبی صلی اللہ علیہ وسلم کا دستور تھا کہ جب رات کے وہ کسی قوم کے پاس پہنچتے تو صبح ہوئے بغیر ان کے قریب نہ جاتے. یہ بھی ایک اچھا مینر ہے. اور یہ کون کرتا ہے؟ جس کو یقین ہوتا ہے کہ ہم رات کو حملہ کریں گے، دن کو مدد اللہ کی ہوگی. ورنہ عام طور پہ لوگ کیا کرتے ہیں، دشمن کو غافل دیکھا حملہ کر دیا. آپ ایسا نہیں کرتے تھے. چنانچہ اس رات جب صبح ہوئی تو آپ نے غلس یعنی اندھیرے میں فجر کی نماز ادا فرمائی، یعنی بالکل اول ٹائم پہ شروع میں جلدی سے پڑھ لی. اس کے بعد مسلمان سوار ہو کر خیبر کی طرف بڑھے. ادھر اہل خیبر بے خبری میں اپنے پھاوڑے اور کھانچی وغیرہ لے کر اپنی کھیتی باڑی کے لیے نکلے تو اچانک لشکر دیکھ کر چیختے ہوئے شہر کی طرف بھاگے کہ خدا کی قسم محمد صلی اللہ علیہ وسلم لشکر سمیت آ گئے ہیں. نبی صلی اللہ علیہ وسلم نے یہ منظر دیکھ کر فرمایا، اللہ اکبر خیبر تباہ ہوا، اللہ اکبر خیبر تباہ ہوا. جب ہم کسی قوم کے میدان میں اتر پڑتے ہیں تو ان ڈرائے ہوئے لوگوں کی صبح بری ہو جاتی ہے. جی، یہ بھی قرآن پاک کی آیت کا بھی ترجمہ ہے اور بخاری کی روایت ہے. یہ سارے حوالے نیچے بک میں لکھے ہوئے ہیں، اگر آپ دیکھنا چاہیں تو دیکھ سکتے ہیں. نبی صلی اللہ علیہ وسلم نے لشکر کے پڑاؤ کے لیے ایک جگہ کا انتخاب فرمایا، یعنی کہاں سٹاپ اوور کرنا ہے. اس پر حباب بن منظر رضی اللہ عنہ نے عرض کیا، اے اللہ کے رسول، یہ بتلائیے کہ اس مقام پر اللہ نے آپ کو پڑاؤ ڈالنے کا حکم دیا ہے یا محض یہ آپ کی جنگی تدبیر اور رائے ہے؟ آپ نے فرمایا، نہیں، یہ محض ایک رائے اور تدبیر ہے. انہوں نے کہا، اللہ کے رسول، یہ مقام قلعہ نتات سے بہت ہی قریب ہے اور خیبر کے سارے جنگجو افراد اسی قلعے میں ہیں. انہیں ہمارے حالات کا پورا پورا علم رہے گا اور ہمیں ان کے حالات کی بری خبر نہ ہوگی. ان کے تیر ہم تک پہنچ جائیں گے اور ہمارے تیر ان تک نہ پہنچ سکیں گے. ہم ان کے شب خون مین رات کو حملہ کرنا، اس سے بھی محفوظ نہ رہیں گے. پھر یہ مقام کھجوروں کے درمیان ہے، بستی میں واقع یعنی نیچا ہے ڈیپتھ میں، اور یہاں کی زمین بھی وبائی ہے یعنی یہاں بیماریاں پھیلتی ہیں. اس لیے مناسب ہوگا کہ آپ کسی ایسی جگہ پڑاؤ ڈالنے کا حکم فرمائیں جو ان مفاسد یعنی ان خرابیوں سے خالی ہو، اور ہم اسی جگہ منتقل ہو کر پڑاؤ ڈالیں. اللہ کے نبی نے فرمایا، تم نے جو رائے دی بالکل درست ہے، اس کے بعد آپ دوسری جگہ منتقل ہو گئے. کیا پتہ چلا، لیڈر، نبی، رسول، اور بات کس کی مان رہے؟ کام بندے کی. لکھیے، یہ جو ہوتا ہے نا، جو میں نے کہہ دیا وہی ٹھیک ہے، جب بس جو میری رائے تھی سب اس کو حکم سمجھے، یہ ویک لیڈرشپ ہوتی ہے. اسٹرانگ لیڈر سب کی بات سن کے ان کو موقع دیتے ہیں، کوئی بات خود کریں اور دوسرے اس سے اچھی رائے دے دیں، ٹھیک ہے جو آپ کی رائے وہ میری ہے. دے آر ناٹ اسٹبن لیڈرس. آپ کو بھی ایسے ہی ہونا چاہیے. اگر آپ مائیں ہیں اپنے گھر کے میٹرز میں، دوسروں میں، اگر آپ کا بچہ کوئی اچھی بات کہتا ہے، ٹین ایجر بیٹی ہے، بیٹا ہے، یا آپ کے گھر میں کوئی اور سمجھدار ہے، تو کبھی یہ نہ کہے کہ آئی سیٹ سو بس جو میں نے کہہ دیا وہ ہوگا. تو یہ خوبی لانی چاہیے، کیونکہ اس سے فائدے پھر بہت زیادہ ہوتے ہیں. ٹیم جڑتی تب ہے جب لیڈرز دوسروں کو جگہ دیتے ہیں، اور جہاں ہر بات میری میں نے کہہ دیا تو پھر وہ ون مین شو ہے، زیادہ دن چلتا بھی نہیں. لیڈر بنتی ان کے ساتھ ہے، قومیں یا ٹیمز انہی کے ساتھ بنتی ہیں جو بہت اپنی ٹیم کو جگہ دیتے ہیں. خیر، آپ جب خیبر کے اتنے قریب پہنچ گئے کہ شہر دکھائی پڑنے لگا تو آپ نے فرمایا، ٹھہر جاؤ. لشکر ٹھہر گیا اور آپ نے یہ دعا فرمائی. آج بھی آپ کو یہ دعا کتابوں میں ملتی ہے، اللہم رب السماوات السبع وما اضللنا ورب الارادین السبع وما اقللنا ورب الشیاطین وما اضللنا فإنا نسألک خیر هذه القرية وخیر اہلها وخیر ما فیها ونعوذ بک من شر هذه القرية وشر اہلها وشر ما فیها. اے اللہ، ساتوں آسمان اور جن پر وہ سایہ فگن ہیں ان کے پروردگار، اور ساتوں زمین اور جن کو وہ اٹھائے ہوئے ہیں ان کے پروردگار، اور شیاطین اور جن کو تو جن کو گمراہ کیا ان کے پروردگار ہم تجھ سے اس بستی کی بھلائی، اس کے باشندوں کی بھلائی کا سوال کرتے ہیں، اور اس بستی کے شر سے اور اس کے باشندوں کے شر سے اور اس میں جو کچھ ہے اس کے شر سے تیری پناہ مانگتے ہیں۔ اس کے بعد فرمایا چلو اللہ کے نام سے آگے بڑھو۔ کیا سیکھا؟ یہ دعا کب مانگنی چاہیے؟ جب آپ اللہ کے نام پر کہیں نکلیں، کہیں بھی، ایون ٹریولنگ، گھومنا پھرنا، سیر کے لیے گئے، کہیں بھی آپ کو سٹاپ اوور کرتے ہیں، پہلے یہ دعا مانگے۔ بھلا کیوں؟ کوئی بتائے گا اس کی وجہ؟ جی سادیہ، پروٹیکشن ہے، خالی جگہوں پہ جنات ہوتے ہیں، سانپ بچھو ہوتے ہیں، تو اس دعا کو لکھ کے رکھ لیں۔ انٹرنگ ٹو اے نیو بستی کیٹل، جہاں بھی ہیں آپ اس کو پڑھیے، دیکھیے گا اللہ آپ کو اس جگہ سے خیر بہت دے گا۔ اور کچھ چیزیں نظر آ رہی ہوتی، کچھ تو دکھتی نہیں، جیسے شیاطین اور جن وغیرہ۔ جنگ کی تیاری اور خیبر کے قلعے، جس رات خیبر کی حدود میں رسول اللہ صلی اللہ علیہ وسلم داخل ہوئے، فرمایا میں کل جھنڈا ایک ایسے آدمی کو دوں گا جو اللہ اور اس کے رسول سے محبت کرتا ہے اور جس سے اللہ اور اس کے رسول محبت کرتے ہیں۔ صبح ہوئی تو صحابہ کرام نبی صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوئے، ہر ایک یہی آرزو باندھے اور آس لگائے تھا کہ جھنڈا اسے مل جائے گا۔ کیا پتہ چلا؟ حالانکہ جنگ تھی، لیکن اللہ کے نبی کے منہ سے یہ جملے سن کر کہ اللہ اور رسول محبت کرتے ہیں، تو وہ ہر ایک چاہتا تھا کہ جان پہ کھیل جائیں، لیکن ہم اس جملے کے قابل بن جائیں۔ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا علی بن ابی طالب رضی اللہ عنہ کہاں ہیں؟ صحابہ نے کہا کہ یا رسول اللہ، ان کی تو آنکھ آئی ہوئی ہے، یعنی آنکھ میں کوئی پرابلم ہے۔ فرمایا انہیں بلا لاؤ، اور وہ لائے گئے۔ رسول اللہ صلی اللہ علیہ وسلم نے ان کی آنکھوں میں لعاب دہن، یعنی اپنا لعاب لگایا، سپٹ جو ہے، اور دعا فرمائی، اور وہ شفا یاب ہو گئے۔ یہ معجزہ تھا آپ کا، گویا انہیں کوئی تکلیف تھی ہی نہیں۔ پھر انہیں جھنڈا عطا فرمایا۔ انہوں نے عرض کیا یا رسول اللہ صلی اللہ علیہ وسلم، میں ان سے اس وقت تک لڑوں گا کہ وہ ہمارے جیسے ہو جائیں۔ آپ نے فرمایا اطمینان سے جاؤ یہاں تک کہ ان کے میدان میں اترو، پھر انہیں اسلام کی دعوت دو۔ نوٹ کیجئے، اگر صرف زمینیں لینی ہوتی تو اسلام کی دعوت کیوں دیتے؟ اور اسلام میں اللہ کے جو حقوق ان پر واجب ہیں ان کو آگاہ کرو، بخدا تمہارے ذریعے اللہ تعالیٰ ایک آدمی کو بھی ہدایت دے دے تو تمہارے لیے یہ سرخ اونٹوں سے بہتر ہے۔ کیا پتہ چلا؟ اللہ کے نبی زمینوں اور جگہوں کے لیے نہیں، لوگوں کے دلوں سے کفر کو ختم کرنے کے لیے جدوجہد کر رہے تھے۔ خیبر کی آبادی دو حصوں میں بٹی ہوئی تھی، ایک منطقہ، یعنی منطقہ بولتے ہیں نا، ایک ٹاؤن کہہ لیں، ایک علاقہ کہہ لیں، امرودہ، کچھ بھی۔ ایک منطقے میں پانچ قلعے تھے، کون سے؟ حسن کہتے ہیں قلعے کو، سیٹاڈل، فورٹریس، کچھ بھی کہہ لیں۔ ایک کا نام تھا نائم، پھر دوسرا تھا صعب بن معاص، تیسرا تھا قلعہ زبیر، اور حسن ابی اور حسن نزار۔ ان میں سے مشہور تین قلعوں میں مشہور علاقہ نتات، یعنی نون تو الف تھا، علاقہ نتات کہلاتا تھا، اور بقیہ دو قلعوں پر مشتمل علاقہ شق کے نام سے مشہور تھا۔ خیبر کی آبادی کا دوسرا منطقہ کتیبہ کہلاتا تھا، اس میں صرف تین قلعے تھے، حسن قموس، یہ بنو نذیر کے خاندان، یعنی ابو الحقیقہ قلعہ تھا، پھر ایک حسن بطیخ تھا، اور حسن سلاسم تھا۔ ان آٹھ قلعوں کے علاوہ خیبر میں مزید قلعے اور گھڑیاں بھی تھیں، مگر وہ چھوٹی تھی اور قوت اور حفاظت میں ان قلعوں کے ہم پلہ نہ تھی۔ ٹوٹل کتنے قلعے ہوئے؟ آٹھ، دو حصوں میں بٹے ہوئے تھے۔ جہاں تک جنگ کا تعلق ہے تو وہ صرف پہلے منطقے میں ہوئی، اور دوسرے منطقے کے تینوں قلعے لڑنے والوں کی کثرت کے باوجود جنگ کے بغیر ہی مسلمانوں کے حوالے کر دیے۔ تو کیا پتہ چلا کہ اس دور میں بھی آرگنائزڈ بستیاں ہوتی تھیں، ٹاؤنز ہوتے تھے، بستیاں ہوتی تھیں، اور اس کے بعد لوگ ڈسپلن کے ساتھ رہتے تھے۔ یہ جو آج ہم کہتے ہیں کہ جی روڈز ہیں اور یہ سب کچھ ہے، تو یہ اس وقت تک بھی ہوتا تھا۔ تو اب اس کے آگے انشاءاللہ ہم نیکسٹ نشست میں مارکے کا آغاز اور قلعہ نائم کی فتح وغیرہ اس کو پڑھیں گے، لیکن آج کے پورے اس سیشن سے جو بات مجھے بہت سمجھ آئی وہ کیا تھی کہ اللہ کے نبی واز دا مین آف چیلنج۔ ڈرتے نہیں تھے، دبے ہوئے نہیں تھے، بہت گلٹی نہیں تھے اور امبیرسڈ نہیں تھے۔ آپ کو ذرا سی بھنک بھی پڑ جاتی نا کہ کوئی آپ کے یا اسلام کے خلاف کوئی سازش کرنے والا ہے، تو بیدار مغز تھے، اور گڈ لیڈرز ایسے ہی ہوتے ہیں۔ آپ نے کیا سیکھا؟ آپ لوگ بھی شیئر کر سکتے ہیں۔ जी
जो भी काम उन्होंने करना था वो मतलब वो पीछे नहीं होते थे, कहते नहीं मैं करूँगा और अल्लाह से मदद के साथ करते थे।
बिल्कुल, यानी स्ट्रांग लीडरशिप और वाइज। देखिए स्ट्रांग से मेरा ये नहीं कि बगैर सोचे समझे एक्शन लेने वाले, ही वॉज सो वाइज। बहुत सारे लोग वाइज होते हैं स्ट्रांग नहीं होते, और कुछ लोग स्ट्रांग बहुत होते हैं वाइज नहीं होते। पता नहीं होता, करना नहीं लेकिन वो कर देते हैं। जी साथी, आपने क्या सीखा? आज मेजॉरिटी ऑफ मुस्लिम्स का क्या मकसद है? क्या अल्लाह के नबी के इस मिशन और हमारे ज़िंदगी के स्टाइल में कोई रेपो है? इल्ला माशाल्लाह, आटे में नमक। बहुत भी नेकी का तसव्वुर है तो नमाज रोज़ा और दैट्स इट। तो यहाँ आज इतना काफ़ी है, हम इंशाल्लाह नेक्स्ट बाद में पढ़ेंगे। अल्लाह ताला से दुआ है कि वो हम सब से बेहतरीन तरीके से कबूल करे। सुब्हानक अल्लाहुम्मा व बिहम्दिका अशहदु अल्ला इलाहा इल्ला अंता अस्तग़फिरुका व अतूबु इलैक। रब्बना तक़ब्बल मिन्ना इन्नक अंतस समील अलीम व तुब अलैना इन्नक अंतत तवाबुर रहीम। व सल्लल्लाहु तआला खैरी खल्क़िही व असहाबिही अजमईन बिरहमतिका या अरहमुर राहिमीन। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।